الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومرشدنا ومهدينا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحابه وأزواجه وأهل بيته وأهل طاعته وعلماء أمته وصالح أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون وقال تبارك وتعالى يا أيها الذين آمنوا اتقوا الله ولتنظر نفس ما قدمت لغد واتقوا الله إن الله خبير بما تعملون وعن أبي هريرة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم تركت فيكم أمرين لن تضلوا ما تمسكتم بهما كتاب الله وسنتي وفي رواية كتاب الله وعترتي أو كما قال رسول الله صلى الله عليه وسلم صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين قابل قدر علماء کرام اور میرے بزرگوں دوستوں بھائیوں اور ریسیور کے ذریعے سے گھروں میں سننے والی میری محترمہ مائیں اور بہنیں It is so important to talk about the month of Muharram. What is the value of this month? Is mahine ka taaruf kya hai? Ye mahina kya hai? Muharram ka. Is mahine mein kya kya hua? اس مہینے کو لوگ محرم کے مہینے کو لوگ منحوس سمجھتے ہیں منحوس کا کیا معنی ہے don't do anything in this month if you do anything in this month you're not going to be success at all اس مہینے میں جو بھی کرو گے تم کامیاب نہیں ہوگے کوئی آدمی شادی کرے کا شادی نہیں کرنا تیری شادی میں کبھی کامیابی نہیں ہوگی میرے خود کا واقعہ تھرسڈے ایک آدمی میرے پاس آیا اور مجھے کہتا تھا یو کمنگ فرام حج I want to tell you Mubarak Badi, but I can't because it's a month of Muharram. मैं तुम्हें मुबारकबादी देना चाहता हूं लेकिन महीना है मुहर्रम का मैं अच्छी चीज नहीं है किसी को इस महीने में मुबारकबादी देना इसलिए कि नौसत है मेरे खुद का वाकया कि आदमी को क्या हो गया है व्हाट हैपेंड टू द उम्मा ऑफ प्रॉफिट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इस महीने में बीवी को अपने मां-बाप के घर भेज दो इस महीने में खाना नहीं पकाना इस महीने में अच्छे कपड़े नहीं पहनना हां आप तो शायद घर में बैठे हो आप देखो सब जगह जाकर एक औरत ने मुझे बताया मैंने 3 साल से मुहर्रम के महीने से एप्पल खाना छोड़ दिया है मैंने कहा वजह क्या is a reason behind ka main pregnant nahi hoti to hamare peer sahab ne bataya muharram ki 10 se aap apple khana chhod do 3 saal tak us 3 saal mein pregnant ho jaogi maine kaha ho gayi tu kaha nahi to phir ye right hai ya wrong hai maine kaha allah quran mein farmata hai ya ayyuhan nabi لَا تُعْلِمَ تُحَرِّمْ مَا أَحَلَّ اللَّهُ لَكْ اے میرے نبی جو چیز میں نے حلال کی ہے تم کون ہو اس کو حلال حرام کرنے والے قرآن میں ہے آپ نے ہنی کو اپنے اوپر حرام کر لیا تھا وہ اس کے پیچھے بہت لمبی سٹوری ہے آپ سورہ تحریم پڑھو نا قرآن کریم میں آپ نے اللہ نے کیوں یہ آیت اتاری ہے یہ سورت کیوں اتاری ہے تو ایپل کھانا حرام ہے یا حلال ہے اس کو تو ذبح کرنا نہیں ہے وہ تو حلال ہی ہے اور بعض لوگ اس مہینے میں رونا ہی روتے ہیں میں نے اس کو کہا دیکھو تم ایپل اس نیت سے کھاؤ میرے اللہ نے حلال کیا ہے اور حلال چیز کو میں حرام نہیں کر سکتی اللہ کے حکم کو نہیں توڑ سکتی ہوں تم اس کو کھا کر پھر نیت کرو اللہ تمہیں بچہ عطا کرے گا اس نے اللہ کے اس حکم کو سمجھ کر اس نے کھایا کھانا شروع کیا within 3 weeks she fall pregnant اللہ کا حکم اور اس مہینے میں رونا ہی رونا ماتم ہی ماتم ہے جبکہ دوسری طرف دیکھو یہودیوں کا جب یہ سٹارٹ ہوتا ہے تو ان کو دیکھو کتنی خوشیاں مناتے ہیں کرسچن کو دیکھو ابھی دسمبر کرسمس ختم ہوگی تو جنوری شروع ہوگی پھر دیکھنا ہندوؤں کو جا کر دیکھو آپ دیوالی ہولی ختم ہوتی ہے پھر ان کی حالت دیکھنا سکھوں کو دیکھو وہ کتنے خوش ہوتے ہیں مسلمان تجھے کیا ہو گیا تجھے کیا ہو گیا تجھے تو خوش اس بات پر ہونا ہے کہ یہی مہینہ ہے جس میں سرکار دو عالم صلی اللہ علیہ وسلم نے مکہ المکرمہ سے ہجرت فرما کر کے مدینہ منورہ کو اسلام کا مرکز بنایا کہ جن کے صدقے آج میں ایمان کی وجہ سے مسجد میں بیٹھا ہوا ہوں یہی مہینہ ہے جس میں آپ نے انٹینشن کیا so I want to migrate from مکہ المکرمہ to مدینہ منورہ And the city of Medina had become markaz of Islam, subhanallah, and spread the deen throughout the whole dunya everywhere, whole universe, subhanallah. Lekin bas wo aansu bhi dekho to dil se nahi hote, magarmach ke aansu hote. Andar se poochho ahle bait se tumhe kitni mohabbat hai, batao. اہلِ بیت سے تمہیں کتنی محبت ہے کبھی اہلِ بیت کے واقعات بھی پڑھے تم نے ابن جوزی رحمت اللہ علیہ اپنی کتاب کتاب البر والصلہ اس میں لکھتے ہیں ابن جوزی محدث ہے he's a great scholar of حدیث اپنی کتاب کتاب البر والصلہ میں لکھتے ہیں کہ ایک عورت اہلِ بیت میں سے تھی آلِ رسول میں سے husband passed away and she got few children اس نے سفر کیا شام کا وہاں جا کر پوچھا کوئی ہے یہاں رئیس rich مالدار آدمی who can help me میرے بچے ہیں I don't have house
I don't have food, shelter, nothing. Koi hai meri madad karne wala? There is anyone who can help me? Kahan yahan par do rais hai, ek musalman hai aur ek jo hai majusi hai. Fire worship. Kahan main uske paas jaun, usse bajaye main musalman ke paas jaun. Wo musalman ke darwaze par jati hai aur usse kehti hai, میں آل رسول میں سے ہوں, خاندان سید میں سے ہوں, آپ میری مدد کر دیجئے. اس نے اٹھ کر کہا, تمہارے پاس نسب نامہ چین ہے؟ ایسے بہت سارے سید کو ہم نے دیکھا ہے, ان کے پاس نسب نامہ ہوتا ہے from that person to رسول اللہ صلی اللہ علیہ وسلم. That he asked her, do you have the chain of سید گھرانا from you to Rasulullah sallallahu alaihi wasallam? Usne kaha, main to hijrat karke aayi hu, sab kuch chhod chhaar kar aayi hu, bachchon ko lekar aayi hu, mere paas nahi hai. Kaha, aise to bahut sare hote hain kehne wale ki hum sayyid hai, jao yahan se niklo, get out from here. Nikal diya. Usne socha, chalo main kisi usi ke paas chali jaun jo non muslim majusi hai, fire worship par hai, usi ke paas chali jaun. Wahan gayi, usne kaha کہ میں سید ہوں نبی کے خاندان سے. You don't believe, but I am from the lineage, from the خاندان of رسول اللہ صلی اللہ علیہ وسلم. Can you help me? میرے بچے ہیں, بھوکے ہیں, گھر نہیں. اس نے اپنی بیوی سے کہا, اس مجوسی نے اپنی بیوی سے کہا, اس کے بچوں کو لے آؤ اور فلاں گھر میں ان کو ٹھہراؤ, ان کو کھانا دو, ان کو پانی دو. And he helped her everywhere. رات کو خواب میں اس مسلمان نے دیکھا, ابن جوزی اس واقعے کو نقل فرماتے ہیں, he saw the prophet sallallahu alaihi wasallam in his dream. The prophet sallallahu alaihi wasallam was standing by the door of jannat, اور دکھایا ایک بہت بڑا کاسل بنگلہ اور بہت بڑا گھر سونے کا بنا ہوا, was made with the gold, بنایا ہوا تھا. تو اس نے آگے چل کر پوچھا حضرت رسول کریم صلی اللہ علیہ وسلم سے, یہ مکان کس کا ہے؟ فرمایا, یہ مومن کے لیے ہے, یہ مسلمان کے لیے ہے. کہا, میں بھی تو مسلمان ہوں, I am also Muslim. تو حضرت رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا, تیرے پاس سند ہے مسلمان ہونے کی؟ مسلمان ہونے کی سند ہے؟ تو نے میری خاندان کی بیٹی سے سند مانگی تھی, تو تیرے مسلمان ہونے کی سند پیش کر. And he was so angry on him. فرمایا, نکل جاؤ یہاں سے. He got up in the morning, was screaming, and he went out to find that woman. کہاں چلی گئی؟ تلاش کرتے کرتے پتا چلا اس کے مکان پر ہے, وہاں اس نے ٹھہرایا ہے, اس کا دروازہ نوک کیا اور اس نے کہا, وہ عورت اس قسم کی تمہارے پاس آئی ہے؟ کہاں آئی ہے؟ کہا, مجھے دے دو 300 دینارز میں تمہیں دیتا ہوں, مجھے دے دو. اس زمانے کے حساب سے 60-70 6-7 lakh روپیے ہوتے ہیں. کہ میں تمہیں دیتا ہوں, وہ مجھے دے دے خاندان کو. کہا, نہیں نہیں, میں کیسے دوں, میں نے خواب میں آپ کے اور اب میں مسلمان ہو گیا, میرے رسول کو دیکھا ہے. And he was shouting you, I saw in my dream that he was shouting you. اور اس کے بعد مجھے کہا, تم نے میری بیٹی کو آل رسول کو پناہ دی ہے, اس کی مدد کی ہے. سنو, اللہ نے تجھے اور تیرے گھر والوں کو ایمان کی دولت سے نوازا اور سب کی مغفرت کر کے جنت عطا فرما دی ہے. فرمایا, میں دیکھ چکا ہوں, پہلے تو بغیر دیکھے اس کی مدد کی ہے, اب تو میں نے خواب میں دیکھ چکا ہوں, میں بھی مسلمان, میرا گھرانہ بھی مسلمان ہے, میں کیسے تمہیں واپس کر سکتا ہوں؟ وہ محبت بھی تو ہو, جا کر تو پوچھو آل رسول کے بارے میں کیا کہا سرکار دو عالم صلی اللہ علیہ وسلم نے, ترکت فیکم امرین لن تدلوا ما تمسکتم بهما کتاب اللہ و عترتی. میں اپنے پیچھے ایک اللہ کی کتاب, ایک روایت میں سنت رسول صلی اللہ علیہ وسلم, اور ایک روایت میں میرے خاندان کو تمہارے لیے فالو کرنے کے لیے ذریعہ بنا کر جاتا ہوں, چھوڑ کر جاتا ہوں, اس کی اتباع کرنا. لیکن بس آنسو یہاں تک ہوتے ہیں, دل میں کچھ نہیں ہوتا. ان کی زندگی دیکھو, ان کے بالکل خلاف ہے. میں ایک واقعہ کہا کرتا ہوں کہ ایک بادشاہ تھا اور اس کا ایک وزیر, वजीर भी बड़ा चालाक होता है ना, कभी कभी कप होता है ना उसमें चाय होती है, चाय से ज्यादा प्लेट ज्यादा गर्म होती है, कप है ना वो चाय से ज्यादा गर्म होती है। कोई बुजुर्ग आ गया तो पड़ोस वाले मुलाकात करने नहीं देते, हजरत सोए हैं, हजरत आराम में जाओ यहाँ से, लेकिन हजरत तो जानते भी नहीं है। वो चाय से ज्यादा प्लेट या कप जो ज्यादा गर्म होता है, ये बड़ा चालाक था। बादशाह ने कहा दो तीन हम वीकेंड आउटिंग करने के लिए जंगल में मकान बनाओ। जंगल में मकान बनाया गया। अब बादशाह अपनी फैमिली के साथ वहां पहुंचा। हजरत तामी रहमतुल्लाह इसको फरमाते हैं बहुत अजीब अंदाज में, फरमाया आजकल भी लोग आउटिंग में जाते हैं, उस जमाने में बादशाह जाया करते थे, वीकेंड में अपना मकान बाहर बनाया था जंगल के अंदर में। रात में सोने के लिए गया तो देखा गीदों की आवाज आ रही है, वो शोर मचा रहे हैं जंगल में। गीद लोग जो है ना वुल्चर जिसको बोलते हैं ना, वो मेकिंग नॉइस इन जंगल इन फॉरेस्ट। तो उसने बादशाह ने अपने वजीर को बुलाया, क्या हुआ है ये क्यों बहुत शोर कर रहे हैं? तो वजीर भी वजीर था, कहा बहुत ठंड का जमाना है ना, जैसे हमारे यहाँ ठंडी होती है, बहुत ठंड का जमाना है, दे वन ब्लैंकेट, उनको कंबल चाहिए, आप उनको दे देंगे खामोश हो जाएंगे, खामोश हो जाएंगे। कहा ठीक है, कल 1000 कितनी 1000 ब्लैंकेट ऑर्डर कर दो, दे दो। वो कहां ओढ़ने वाले थे गीद, कहां ब्लैंकेट ओढ़ने वाले, वो वजीर अपने घर ले गया और उसको बेच दिया, लेकिन आवाज तो बाकी रहेगी गीदों की, वो का खत्म होने वाली है। दूसरी रात हो गई, संडे की रात, अब क्या करें, आवाज आने लगी। तो वजीर तो वजीर था, पूछा बादशाह ने क्या हो रहा है, क्यों आवाज कर रहे हैं? कहा कल तो वो उनके पास ठंडी की वजह से ब्लैंकेट पर रोना रो रहे थे, आज तुमने जो उनको ब्लैंकेट दी है ना उस पर तुम्हारे शुक्रिया में रोना रो रहे हैं, शुक्रिया अदा कर रहे हैं। कहा ठीक है रोने दो, उनको रोते हैं तो, लेकिन ऐसे भी होते हैं आंसू यहां होते हैं, दिल में कोई मोहब्बत रसूल नहीं होती, अगर होती तो उनकी तरह अपनी जिंदगी गुजारते हैं, उनकी तरह अपनी जिंदगी गुजारते हैं। कितने साल गुजर गए हमारी जिंदगी के, 1437 इज फिनिश, स्टार्टिंग वी आर स्टार्ट एट 1438, हमने शुरू कर दिया 1438 साल हमारा शुरू हो गया इस्लामिक हिजरत के हिसाब से, लेकिन साल वैसे ही जाता है। बकौल हमारे हजरत मौलाना जकरिया साहब रहमतुल्लाह अलैह के, कि तुमने अपनी जिंदगी को सोचा ही नहीं, एक मुहर्रम आई, दूसरी मुहर्रम आई, तीसरी मुहर्रम आई, चौथी मुहर्रम, जिंदगी की कितनी मुहर्रम चली गई। वाकिया तो हम सुनते ही रहते हैं, वाकिया हम सुनते ही रहते हैं कि करबला में क्या हुआ, अभी वक्त नहीं उस वाकिया में जाने का, वाकिया तो हम सुनते ही रहते हैं, लेकिन ये मुहर्रम का महीना हमें क्या लेसन देकर जाता है। फिक्र उकबा की कर आज ही बेखबर, फिक्र उकबा की कर आज ही बेखबर, कल न कर कल न कल की, कल का भरोसा नहीं, कल न आएगी कल और न आई कभी, कल तो क्या एक पल का भरोसा नहीं, मौत तो आने वाली है। ऐसी कितनी मुहर्रम चली गई हमारे बाप दादा की जिंदगी में, हमारी जिंदगी में, एक दिन आएगा कि हम कब्रिस्तान में होंगे मुहर्रम जाएगी, हम कब्रिस्तान में होंगे मुहर्रम जाएगी, मुहर्रम तो खत्म हो जाएगी, बट व्हाट वी प्रिपेयर्ड फॉर द डे ऑफ कयामत। ये सबक हमें इस महीने से सीखना है, खाली इस पर मातम ही मातम, कोई इबादत नहीं, कोई रोजा नहीं, कुछ नहीं। मौलाना जकरिया साहब फरमाते हैं तो पैदा हुआ तब से लेकर जोहर तक का ये लंबा वक्त है, लंबा वक्त, ये तेरी पैदाइश से लेकर 20-25 साल का गोया का जमाना गुजर रहा है, किसमें, बचपन खेल में खोया, बचपन खेल में खोया, जवानी नींद भर सोया, बुढ़ापे देख के रोया, बस बचपन भी और उसके बाद जवानी। फिर आगे फरमाया देखो जोहर से लेकर असर तक ये तेरा कहूलियत का जमाना है, अधेर उम्र जिसको बोलते हैं, बिटवीन 35 to 45, और उसके बाद असर से लेकर मगरिब तक शॉर्ट टाइम है, ये तुम्हारे बुढ़ापे का जमाना है। अब ये 70, 60, 65, 70 ये चलने के काबिल भी नहीं, आखिरी वक्त है। फरमा ईशा मगरिब का वक्त आता है, जैसे सूरज गुरूब होता है वैसे ही फरिश्ते तुम्हारी रूह निकालने के लिए आ जाते। अब ये मगरिब से लेकर ईशा तक क्या है, लोग जॉब पर से आते हैं, दुकान बंद करके आते हैं, कामकाज से आते हैं, तो अपनी बीवी से बच्चों के सामने पूरे दिन का जिक्र करते, अपना हिसाब लगाते हैं पूरे दिन का कुछ जिक्र। अब बच्चों से कहते हैं सो जाओ, सुबह जल्दी उठना, स्कूल जाना, ये करना है, वो करना है। वो कितना टाइम है, मगरिब से ईशा, ईशा के बाद देखो भूल भुलैया सब भूल गए, सो गए, नसीह मनसिया खत्म हो गए, सुबह उठकर नई जिंदगी। फरमाया तुमको दफन कर दिया जाएगा। अब दफन करके तुम्हारे बीवी बच्चे, तुम्हारे खानदान वाले, तुम्हारे रिश्तेदार इतनी जिंदगी तुम्हें याद रखेंगे जितनी मगरिब और ईशा के दरमियान में, फिर तो वो भी भूल जाएंगे, तुम्हें कब्र में कोई याद करने वाला नहीं होगा। अगर होगा तो तुम्हारे आमाल होंगे, तुम्हारे साथ रहेंगे, वरना कोई तुम्हें याद करने वाला नहीं होगा। ये जिंदगी हमें सबक देकर जाती है कि एक न एक दिन मेरी मौत तो आने वाली है। ये मुहर्रम का महीना, इसका एहतराम खुद अल्लाह ने कुरान में फरमाया, इसकी अजमत खुद अल्लाह ने, मिनहा अरबातुन हुरुम, चार महीने हैं, रजब और ज़िलकादा, ज़िलहिज्जा और मुहर्रम, ये चार महीने। इन्ना इद्दतश्शुहूर इंदल्लाहि 12 शहरा फी किताबिल्लाह, इसका नाम ही रखा है, इस महीनों का अल्लाह ने मुतय्यन कर दिया जब से आसमान और जमीन को अल्लाह ने पैदा फरमाया। लेकिन इस महीने को बजाय इबादत के, अच्छी सुन्नतों पर अमल करने के, हमने इसको नहुसत और मातम ही बना दिया। अगर मातम और नहुसत होती तो उठाकर देखो शेख अब्दुल हक मुहद्दिस दहलवी रहमतुल्लाह अलैह की किताब मा सबत बिस सुन्ना लिल अय्याम, और मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह की शमाइल तिर्मिजी बाब मा जा असाम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इसकी शरह में हजरत ने बि तफसील, और इमाम कज़वेनी की किताब उठाकर देखो, हजरत ने फरमाया है कि यही अगर मातम होता, अगर नहुसत होता, तो इस महीने में अल्लाह हजरत आदम अलैहिस्सलाम को खिलाफत का ताज अता न करता, फरिश्ते सजदा न करते। इसी महीने में हजरत आदम अलैहिस्सलाम वाज गिवन द क्राउन ऑफ द खिलाफत सारी दुनिया में। अगर हमारे अगर कोई है तो हजरत आदम अलैहिस्सलाम दादा है, उनको खिलाफत दी गई कि आप आदमी और इंसान के बाप हैं। अगर ये नहुसत होती तो इस महीने में इब्राहिम अलैहिस्सलातु वस्सलाम को नारे नमरूद में डाला था नमरूद ने, तो आग को बाग और गार्डन अल्लाह ने बनाते, कुलना या नारु कूनी बर्द व सलाम। अगर ये नहुसत का महीना होता तो हजरत मूसा अलैहिस्सलाम के बारे में अल्लाह के रसूल ने फरमाते, जब मदीना मुनव्वरा तशरीफ लाए तो कौम यहूद से पूछा, आप लोग रोजा क्यों रखते हो? उन्होंने क्या कहा, इस महीने में, इस दिन में अल्लाह ने हमारे नबी हजरत मूसा अलैहिस्सलाम को सक्सेस, कामयाबी अता फरमाई और फिरौन को ड्राउन कर दिया, गर्क कर दिया, डुबो दिया है, इसलिए हम रोजा रखते हैं। का मूसा हमारे भाई है, हम तो हमारे लिए तो और जरूरी है कि हम रोजा रखें। और आपका फरमान उठाओ बुखारी शरीफ मुस्लिम शरीफ, आपने फरमाया अगर मैं जिंदगी बाकी रही तो आइंदा साल में 2 रोजा रखूंगा, 9, 10, 10, 11 दो रोजे रखूंगा। लेकिन आपकी जिंदगी बाकी नहीं रही, आप इंतकाल फरमा गए, आपका हुक्म तो था कि मैं रोजा रखूंगा। इसीलिए हजरत आयशा और हजरत अली रजी अल्लाह तआला अन्हुमा फरमाते हैं कि अगर रमजान के बाद कोई रोजा रखना है तो आशुरा का रोजा रखो, 9, 10 या 10, 11 का रोजा रखो, अल्लाह उस पर 1 साल के गुनाहों, सगीरा गुनाहों को माफ कर देता है। फरमाया इस महीने में हजरत आयशा हजरत अली खुद फरमाते हैं, अल्लाह ने कौम की तोबा कबूल फरमाई, अल्लाह एक कौम की तोबा कबूल फरमाएंगे। अब कौन सी कौम है, उम्मत मुहम्मदिया के सिवा तो कोई कौम आने वाली नहीं है। अल्लाह इस महीने में हमारी तोबाओं को कबूल कर लेता है। ابن کثیر رحمت اللہ علیہ فرماتے ہیں کہ رجب کے مہینے میں 10 رجب کو حضرت نوح علیہ السلام کی کشتی چلی ہے عذاب پانی کے عذاب کے اوپر چلتی رہی چلتی رہی. رجب کے بعد شعبان، رمضان، شوال، ذیقعدہ، ذی‌الحجہ اور محرم کی 10 پر آ کر کعبہ کا طواف کرنے کے بعد وہ کشتی اور کشتی میں بیٹھنے والے جودی پہاڑ کے اوپر کامیابی سے پار کر گئے ہیں. وہ 10 محرم تھا. اگر نحوست ہوتا تو میرا نبی نے فرماتے ابن منذری کی کتاب الترغیب والترہیب اٹھا کر دیکھو، فرمایا من وسع علی عیالہ فی النفقتی، من وسع علی عیالہ فی النفقتی. اگر کوئی آدمی 10 محرم کو اچھا کھانا پکا کر اپنی اولاد کو کھلائے، اللہ تبارک و تعالی پورے سال اس کی روزی اور کھانے میں برکت دے گا. نحوست ہوتی تو کیا سرکار یہ فرماتے؟ اللہ نے اسی 10 محرم کو کعبہ کو بچایا. شیخ عبدالحق فرماتے ہیں ابرہا نے حملہ کرنے کا ارادہ کیا، اللہ نے اس کو تباہ کیا، وہ 10 محرم تھی. یہ نحوست کا دن نہیں ہے، توبہ کا دن ہے، اپنی زندگی کو چینج کرنے کا دن ہے، اپنی زندگی کو بدلنے کا دین ہے کہ اللہ میری زندگی کا ایک اور سال ختم ہو گیا، اب نیا سال شروع کر رہے ہیں. اسی لیے تو دعا سکھائی، صحابہ آپس میں دعا پر رہے ہیں، اللہم ادخلہ بالامن والایمان، اے اللہ اس سال کو امن و ایمان والا بنا دینا کہ ہماری موت ایمان کے بغیر نہ آئے، پورا سال عافیت پیس امن کے ساتھ گزر جائیں، رحمان کی رضا والا گزار دینا، شیطان کی شرارت سے اللہ ہماری حفاظت کر لینا. یہ دعا سکھائی اللہ کے رسول صلی اللہ علیہ وسلم نے. And the Sahaba used to teach each other this dua beginning of this month. یہ کوئی نحوست کا دن مہینہ تھوڑا ہے. یہ حضرت حسین رضی اللہ تعالی عنہ ان کی شہادت تو بعد میں ہوئی، اور اللہ نے اس کی عظمت تو قرآن میں یوم خلق السماوات والارض، جس دن سے آسمان کو بنایا، زمین کو بنایا، اس دن سے اس مہینے کی عظمت بیان فرمائی ہے. اسی دن سے اس مہینے میں عبادت کی جاتی ہے. اس مہینے میں گزشتہ سال جو کچھ غلطیاں ہو گئی اللہ سے معافی مانگے، اللہ سال تو گزر گیا، آگے ہمیں چلنا ہے، اب پوری زندگی ہماری گزر گئی، معاف کر دے اور آئندہ ہمیں تیری رضا والی زندگی گزارنے والوں میں سے بنا دے. یہ معافی مانگنی ہے اللہ کے سامنے، توبہ کرنی ہے. اور بات بھی عجیب ہے، چلو اس کی طرف بھی چلتے ہیں، تھوڑا بات سمجھ میں آئے ہمیں، شہادت کی طرف بھی تھوڑی بات تو سمجھیں. قرآن کریم نے 4 باتیں بیان فرمائی انعام کے لیے. اللہ سے I will give you prize. کیا؟ کب؟ وَمَنْ يُطِعِ اللَّهَ وَالرَّسُولَ، اگر تم if you obey Allah and the messenger Prophet محمد صلی اللہ علیہ وسلم تو کیا دیں گے؟ فَأُولَئِكَ الَّذِينَ أَنْعَمَ اللَّهُ عَلَيْهِمْ من النبيين والصديقين والشهداء والصالحين وحسن اولئك رفيقا. اللہ نے سرٹیفکیٹ دے دی، یہ اچھے لوگ تھے، اگر تم ایسی زندگی گزارو گے ان میں سے، اب تو رسول نہیں بنتے، صدیقین کی سب میں یا شہداء یا صالحین کی سب میں تمہیں کھڑا کر دوں گا. کوئی تو وجہ تھی. وہ کہتے بھائی حضرت حسین رضی اللہ تعالیٰ عنہ کی شہادت ہوئی. یس غم ہے، اس مہینے میں آل رسول صلی اللہ علیہ وسلم کو ہلاک کر دیا، شہادت شہید کر دیا گیا. حضرت عمر رضی اللہ تعالیٰ عنہ 1 محرم کو شہید ہوئے، لیکن دوسری طرف سرکار کے احکام کو دیکھو، حدیث کو دیکھو. سرکار دو عالم صلی اللہ علیہ وسلم فرماتے ہیں، کیا فرمایا شہادت کے بارے میں؟ شہادت کے بارے میں اللہ سے کہہ رہے ہیں، اللہ میں چاہتا ہوں اقتل ثم احیا، اقتل ثم احیا، اقتل ثم احیا. اے اللہ میں شہید کر دیا جاؤں، پھر زندہ کر دیا جاؤں، پھر شہید کر دیا جاؤں، پھر زندہ کر دیا جاؤں، پھر شہید کر دیا جاؤں، پھر زندہ کر دیا جاؤں، ایسی میری زندگی گزر جائے. معلوم ہوتا ہے سارے نبیوں میں سب سے بڑے امام الانبیاء ہے، سب سے بڑے نبی محمد الرسول اللہ صلی اللہ علیہ وسلم ہے، ان کے بعد کوئی نہیں. وہ بھی تمنا کر رہے ہیں صدیقین کے بعد والے انعام جو ہے شہداء کا، کوئی تو وجہ ہوگی. کیوں؟ اس لیے کہ اس میں بہت کچھ ہے. وہ کیا ہے؟ حدیث میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جو آدمی شہید ہوتا ہے اللہ کے راستے میں، قرآن میں تو فرمایا فی سبیل اللہ اموات بل احیاء ولکن لا تشعرون. اللہ کے یہاں دے آلائف جس زندہ، وہ تو زندہ ہے، تم اس کو مردہ نہ سمجھو، تمہیں پتہ ہی نہیں، تمہیں پتہ ہی نہیں ہے. ہمارے حضرت حافظ زمین صاحب جو مولانا تھانوی رحمۃ اللہ علیہ کے زمانے میں ان کو انگریز نے شہید کیا تھا، تو مولانا قاری صاحب ہمارے پاکستان کے انتقال کر گئے، تو وہ فرماتے تھے کہ میں اس وقت دیوبند پر رہا تھا، تو ہم فاتحہ خانی کے لیے تھانہ بھون پہنچے، تو حضرت تھانوی رحمۃ اللہ علیہ کی قبر وہاں ہم کھڑے ہو کر فاتحہ پر رہے تھے، اور ہمارے ساتھ ہمارے مدرسے میں ایک مجنون آدمی جس کو ہم پاگل سمجھتے تھے وہ فاتحہ خانی کر رہا تھا، حافظ زامن شہید ان کی قبر پر، ایک دم چلا کر کے بھاگ کے ہمارے پاس آیا. تو ہم نے کہا کہ دیکھو یہ کیسا پاگل ہے، مدرسے میں تو پاگل ہی ہے، یہاں بھی قبرستان میں پاگل پنا کرتا ہے، کیسا بیوقوف آدمی ہے. اس نے آ کر کہا میں پاگل نہیں ہوں، یہ حافظ زمین صاحب اپنی قبر سے کہہ رہے ہیں میں تو زندہ ہوں، کسی اور پر جا کر فاتحہ پر، میں تو زندہ ہوں. تب پتا چلا یہ مجنون نہیں، یہ تو اللہ کا کوئی دیوانہ آدمی ہے. یہ صحابہ کرام، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جب شہید ہوتا ہے، شہادت کا درجہ ملتا ہے، تو اس کا خون زمین پر گرے اس سے پہلے اللہ اس کے گناہوں کو معاف کر دیتا ہے، سارے گناہ معاف. نمبر دو، شہید جب شہادت کا درجہ حاصل کرتا ہے، فرمایا اس کی روح نکلے اس سے پہلے سرکار کا فرمان ہے، وہ اللہ کا دیدار کر لیتا ہے، جو جنت میں سب سے آخری نعمت ہے. اس لیے حدیث میں آتا ہے شہیدوں کو جنت میں پہنچایا جائے گا، وہ فرد کھائیں گے، وہ نعمت کھائیں گے، اللہ سے کہیں گے اللہ سب کچھ کھا لیا، لیکن ہمیں تمہاری جنت میں وہ مزہ نہیں ملتا جو تیرے راستے میں شہید ہونے میں مزہ ملتا ہے. کیوں؟ اس میں سب سے آخری نعمت اللہ کا دیدار ملتا ہے، روح نکلے اس سے پہلے اللہ کا دیدار ہوتا ہے. اور ایک آدمی کہے نہیں، ان کو تکلیف ہوتی ہے. جلال الدین سیوطی رحمت اللہ علیہ سے کسی نے سوال کیا کہ حضرت شہید اور تکلیف نہ ہو، تو حضرت نے عجیب بات بیان فرمائی. جلال الدین سیوطی رحمت اللہ علیہ نے مثال کے ذریعے سے کہ یوسف علیہ الصلوۃ والسلام پر زلیخا عاشق تھی، لیکن وہاں کی رہنے والی عورتوں نے تانے دیے زلیخا کو کہ اپنے گھر کے ایک بچے پر، ایک غلام پر یہ عاشق ہو گئی، بادشاہ کی بیوی شرم نہیں آتی. زلیخا نے کہا اگر میں اس کو منہ سے جواب دوں گا یہ سمجھنے والی نہیں ہے، پریکٹیکلی میں ان کو بتا رہی ہوں. اور بہت سارا کھانا تیار کر لیا، سورت یوسف میں واقعہ بیان فرمایا، فروٹ کو تیار کیا، چھوڑیاں بھی رکھ دی کاٹنے کے لیے کہ اب بیٹھ کر فروٹ کاٹ کر کا کھاؤ، اور ساری بیٹھ گئی، اور روم کے اندر جا کر کہا یوسف سے یہاں سے نکل کر کے دوسرے روم میں جاؤ. ان کے سامنے سے یوسف تو نبی تھے، نگاہ نیچی رکھ کر کے وہاں سے گزر گئے، جاتے تھے ایک طرف سے دوسری طرف. تو اس وقت زلیخا نے ان عورتوں سے کہا دیکھو یہ یوسف ہے، سی لک ایٹ ہم، دس از دی یوسف. اب وہ دیکھتی ہی رہ گئی، ہاتھ میں فروٹ ہے، چھڑیاں ہیں، قطانا ایدیہن، اپنے ہاتھوں کو کاٹ رہی ہے. وَقُلْنَ حَاشَ لِلَّهِ مَا هَذَا بَشَرًا إِنْ هَذَا إِلَّا مَلَكٌ كَرِيمٌ. یہ یوسف نہیں، یہ تو کوئی فرشتہ ہے، یہ تو کوئی نیک آدمی کوئی اللہ کا بھیجا ہوا, اس کی خوبصورتی تو دیکھو. ایسی دیکھ رہی انگلیاں کٹ رہی ہے, خون نکل رہا ہے, انہیں پتا نہیں. جب وہ چلے گئے تب پتا چلا ہم نے کیا کیا. اس کا ذکر تو قرآن میں اللہ نے فرمایا ہے. اس وقت جلال الدین سیوطی رحمت اللہ علیہ اس واقعے کو بیان کرنے کے بعد آگے زرکانی کی روایت بیان کرتے ہیں, لوامِ زلیخہ. اگر زلیخہ کے ماننے والیاں, زلیخہ کے وقت کی عورتیں میرے نبی کو دیکھ لیتی, یوسف کو دیکھا تو انگلیاں کاٹ دی, اگر میرے نبی کو دیکھ لیتی تو اپنا دل بھی کاٹ دیتی, اپنا دل بھی کاٹ دیتی. اس وقت جلال الدین سیوطی رحمت اللہ علیہ نے یہ مثال سمجھا کر کے ان سے کہا کہ یوسف تو اللہ کا نبی ہے, اللہ کی دی ہوئی خوبصورتی ہے, اس کو دیکھ کر انگلیاں کٹنے پر انہیں پتا نہ چاہا نہ چلا, کچھ معلوم ہی نہیں ہوا. یہاں تو اللہ کے راستے میں آدمی شہید ہوتا ہے, اسے اللہ نظر آتا ہے. تو سرکار کا فرمان ہے جب شہید شہید ہوتا ہے تو اس کو مچھر کاٹنے کے برابر بھی تکلیف نہیں ہوتی ہے. اگر کوئی آدمی حج میں چلا گیا, ہمارے استاد محترم مثال دیتے تھے, حج میں چلا گیا, حج میں جانے کے بعد واپس آتا ہے تو اس کو فلار کرتے ہیں, ملتے ہیں, اس کو مبارکبادی دیتے ہیں, حالانکہ ان کو پتا ہے کہ اس نے گھر چھوڑا, اس نے بیوی بچے چھوڑے, اس نے جاب چھوڑا, حج میں گیا, مینا میں کچھ تکلیف ہوئی, بیمار ہو گیا, عرفات میں یہاں اور وہاں تکلیفیں ہوتی رہی, حاجیوں کو پتا ہے تکلیف ہوتی رہی گرمی میں, پھر بھی یہ آتا ہے تو کوئی نہیں کہتا ہائی تو نے تو گھر چھوڑا, ہاں کیا ہو, تو نے تو مکان چھوڑا, بیوی بچے چھوڑے, کوئی نہیں کہتا, بلکہ اس کو فلار کرتے ہیں, اس کو مبارکبادی دیتے ہیں, نہ معلوم اس کا ویلکم کرتے ہیں اور کیا کہتے ہیں. اگر اس میں سے کوئی یوں کہہ دے پاگل ہے تو, سب کو چھوڑ کر گیا, تکلیف اٹھائی, تو لوگ اس کو پاگل کہیں گے, حاجی کو پاگل نہیں کہیں گے. یہ تو اللہ کا گھر دیکھ کر آیا ہے, کعبۃ اللہ دیکھ کر آیا ہے, اور جو کعبۃ اللہ دیکھ کر آئے, مینا اور عرفات میں جا کر آئے, حج پر کر آئے, تو سرکار کا فرمان ہے کہ وہ ایسا گناہوں سے پاک ہو جاتا ہے جیسے آج ہی ماں کے پیٹ سے پیدا ہوا. تو وہ حاجی کو بشارت دیتا ہے, شہید ہونے والا گھر نہیں دیکھتا, گھر جس کا ہے اللہ اس کو دیکھتا ہے, تو پھر اس کے دیکھنے پر تو ماتم کیوں کرتا ہے. ہمیں غم ہے یقیناً کہ اہل بیت کو کس بے تحاشا اور بے دردی سے شہید کیا گیا, اہل بیت کو کس طرح تکلیف پہنچائی گئی. اگر وہ نہ جاتے تو شہادت کا درجہ بھی کہاں ہوتا. خود عمر فاروق فرماتے ہیں, اللہم ارزقنی شہادتن فی سبیلک وموتی فی بلد رسولک صلی اللہ علیہ وسلم, اے اللہ مجھے شہادت بھی دے اور تیرے شہر میں موت بھی دے. عثمان غنی فرماتے تھے, اللہم احینی سعیدا ومتنی شہیدہ, اے اللہ مجھے سعادت والی زندگی دے, عافیت والی زندگی دے اور شہادت والی موت دے. معلوم ہوتا ہے اس میں بے شمار برکتیں ہیں, کوئی چیز ہے جس کو دینے کا اللہ نے ارادہ کیا ہے. ہمیں ان واقعات کو دیکھ کر دو بات عبرت لینا ہے, ایک تو سرکار دو عالم صلی اللہ علیہ وسلم کی زندگی اور ایک حضرت حسین. دیکھو کیسے رسول اللہ صلی اللہ علیہ وسلم چھوٹے تھے, 6 سال کے, اپنی ماں کے ساتھ تشریف لے گئے کہاں, مدینہ منورہ ننیال میں نانا کے گھر. وہاں یہودیوں نے شور مچایا, لگتا یہی آخری نبی ہے, چہرے سے ہماری تورات میں لکھا ہے لگتا, پریشان ہو کر پھر واپس چلنے لگے. ابھی راستے میں تھے, کتنا دور ہے تمہیں پتا ہے نا, مکہ مکرمہ سے مدینہ منورہ, پھر مدینہ منورہ سے واپس آ رہے ہیں. راستے میں ماں کا انتقال ہو گیا, باپ تو گزر ہی گئے تھے, یتیم ہی تھے, راستے میں ماں آمینہ کا انتقال ہو گیا. اب کون ساتھ میں ہے, ام ایمن باندی ہے, سلیو وومن ہے, اور ساتھ میں چھوٹا بچہ ہمارے آقا سرکار دو عالم صلی اللہ علیہ وسلم. پوچھو ان بچے سے جن کی ماں کا انتقال اس طرح ہو, پوچھو, چھوٹا بچہ راستے میں انتقال ہوا, اور हाथ रखती है, कभी होश में आती है तो सरकार के सर पर हाथ रखकर अल्लाह से दुआ करती है, अल्लाह मेरे बेटे की जिंदगी सआदत वाली बनाना, कामयाबी वाली। फिर ऐसी बेहोशी में हाथ नीचे गिर जाता, चूंकि आखिरी वक्त था, रूह निकल रही, फिर हाथ रखती है, फिर होश में आकर हाथ रखती है, फिर हाथ गिर जाता है। जब रूह निकल गई, 6 साल का बच्चा, व्हाट ही इज गोइंग टू अंडरस्टैंड, यहां तो सरकार है सुभान अल्लाह, और लपक गए अपनी माँ के साथ, कहां उठा कर ले जाने वाले, हाउ इज गोइंग टू कैरी हिज मदर, साथ में तसल्ली कौन देता है। मेरे घर पर किसी का इंतकाल हो तो चचा होता है, चची होती है, या भाई होता है, भाई की घरवाली, सारे दूसरे भाई बहन होते हैं, तसल्ली देते हैं, यहां कौन तसल्ली देगा। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम को बांदी क्या तसल्ली देगी, उम्मे अयमन क्या तसल्ली देगी, वो तो बांदी है और बच्चा है, लेकिन कोई दफन करने वाला नहीं है करीब में कोई। चलते चलते बांधी गई, गांव के लोगों को बुलाया कि इस तरीके से मैयत हुई है, आप लोग चलो। उनको बुला करके हजरत सरकार की मां को दफन किया गया। अब ये जबरदस्ती अपने इस सरकार को लेकर जा रही है, उठा करके बांधी, कहां जाना है, मक्कतुल मुकर्रमा की तरफ। ये लंबा वाकिया है पूरा। वापस गए, फिर अबू तालिब मिले, अब्दुल मुत्तलिब मिले, क्या हुआ। उस वक्त अब्दुल मुत्तलिब जिंदा थे लेकिन बहुत बुढ़े थे, क्या उन्होंने बातें कही। एक लंबा वाकिया, मुझे एक ये वाकिया सुनाना है कि कुछ भी हो जाए लेकिन मेरा दीन कटना नहीं चाहिए। और आगे हजरत हुसैन की जिंदगी ले लो, सरकार के कितने चहीते हैं, कितने महबूब हैं, कितने प्यारे हैं, कैसे हैं। फरमाया सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, अबू हुरैरा रजी अल्लाह ताला अनु की हदीस है, फरमाया एक मरतबा सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम चादर ओढ़ी हुई और कुछ छुपा करके, आदमी चादर हो एंड हाइड समथिंग इनसाइड, बाहर निकले तो पता चलता है इज कैरिंग समथिंग, ही वाज कैरिंग समथिंग इनसाइड द शीट, इनसाइड द चादर ब्लैंकेट। वो पूछा हजरत अबू हुरैरा रजी अल्लाह ताला अनु ने, महबूब क्या है अंदर में। फरमाया एक तरफ हसन है, दूसरी तरफ हुसैन है, उनको छुपा कर आया हूं। का ये जन्नत के फूल है। और हदीस फरमाई से अल हसन वल हुसैन किलाहुमा रिहानतै मिनल जन्ना औ कमा काल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये मेरा हसन है, मेरा हुसैन है, ये जन्नत के फूल है। कभी कभी पसीने को, पेशानी को सूंघते थे। फरमाया मेरे बेटे की पेशानी से खुशबू आ रही है, जन्नत की खुशबू आ रही है, जन्नत की खुशबू आ रही है। तुम्हें पता है जब हसन पैदा हुए तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पूछा, अली क्या नाम रखा। फरमाया हब, हर, हर के माना जंगजू, लड़ने वाला। कहा नहीं 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 नहीं, इसका नाम हसन रखो। सरकार ने नाम क्या रखा, हसन। जब हजरत हुसैन पैदा हुए 4 हिजरी में, ओहद से पहले हजरत हसन पैदा हुए, यही तो वो जमाना, ओहद बदर के बाद शादी हुई हजरत फातिमतु ज़हरा रजी अल्लाह ताला अन्हा की, और 1.5 साल के बाद बच्चा पैदा हुआ। और वो मौका था, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम जख्मी हुए थे ओहद में, तो हजरत फातिमा और अली थी, दोनों ने अपनी चादर को, हजरत फातिमा की चादर को जलाया और जख्म की जगह पर रखा ताकि खून बंद हो जाए। खिदमत करने वाली हजरत फातिमा थी। तफसील से जानत नहीं चाहता हूँ, बहुत लंबी तफसील है हजरत हसन की, हजरत हुसैन की। ये तो जुल्म किया उलमा ने, शहादत का वाकिया ही बयान करते रहे, शहादत का वाकिया ही बयान करते रहे। देखो ना, सरकार के जमाने में जब सरकार का इंतकाल हुआ तो हजरत हुसैन 6 साल के थे, क्या जिंदगी थी हजरत हुसैन की। उसके बाद अबू बकर सिद्दीक रजी अल्लाह ताला अनु की 2.5 साल अमीरुल मोमिनीन की जिंदगी। उस वक्त हजरत अबू बकर सिद्दीक का हजरत हुसैन के साथ कैसा ताल्लुक था, कैसी उनकी जिंदगी थी। उसके बाद हजरत उमर रजी अल्लाह ताला अनु की 10 साल अमीरुल मोमिनीन रहे। उस वक्त हजरत उमर का और अब्दुल्लाह इब्न उमर का और उनके औलाद का ये खानदान रसूल से कैसा ताल्लुक था, कैसा उनके साथ मोहब्बत थी। उसके बाद हजरत उस्मान के 12 साल है, कैसी जिंदगी रही। उसके बाद हजरत अली और हसन के 6 साल है, कैसी जिंदगी रही। 51 साल हो जाते हैं तब जाकर हजरत हुसैन शहीद हुए। लोग बाग की जिंदगी बयान करते हैं, पहले का तो कोई बयान ही नहीं करता, गोया आले रसूल को भूल ही गए। इनकी जिंदगी कैसी, जिनको देखकर हम सबक हासिल करते, जिनको सुनकर हम सबक हासिल करते कि हसन कौन थे, हुसैन कौन थे, उनकी जिंदगी क्या थी और हमें क्या सबक मिलता है उनकी जिंदगी से। کیا سبق ملتا ہے؟ حضرت حسین پیدا ہوئے تو کہا اس کا نام کیا رکھا علی؟ فرمایا حرب. کہا نہیں نہیں جنگ جو نہیں چاہیے, اس کا نام حسین رکھو, اس لیے کہ جب سے اللہ نے آسمان اور زمین کو پیدا کیا ہے تب سے میرے اللہ نے یہ نام کسی کا نہیں رکھا ہے, میرے ان دو بیٹوں کا نام رکھا اللہ نے, حسن اور حسین. چار نام ایسے ہیں جو اللہ نے رکھا, ایک محمد کا نام صلی اللہ علیہ وسلم کا, اور دوسرا لم نجعل له من قبل سمیا, کون؟ حضرت یحییٰ علیہ السلام کا نام اللہ نے فرمایا قرآن میں اللہ نے رکھا, اور حضرت حسن اور حسین رضی اللہ. سبق کیا دیا مجھے تو بہت, تب انشاءاللہ عشاء کے بعد پھر پروگرام ہے مسجد قبا میں, یہاں سے بولنے کے بعد وہاں چلنا ہے انشاءاللہ, وہاں پر میں تفصیل سے بیان کروں گا حضرت حسین رضی اللہ عنہ کی زندگی. سبق کیا ہے میدان کے اندر میں؟ اذان کی تیاری جی, چلو یہیں پر بس کرتا ہوں. ایک سبق لے لو, وہ کیا ہے؟ میدان میں کھڑے تھے, میدان میں کھڑے تھے, چاہتے کیا ہو جاتا؟ چاہتے تو نماز نہ پڑھتے, اس لیے کہ لڑ سامنے قوم کھڑی 3000, اور یہ تو 72 ہے, مرد عورت ملا کر کے چھوڑ دیتے. نہیں نہیں نہیں, نماز کے اندر میں سجدے میں آپ کے سر کو کاٹا گیا ہے. سبق دے کر گئے حضرت حسین رضی اللہ تعالیٰ عنہ. جب حسین سجدے میں سر رکھ کر اپنی جان پیش کرتا ہے آنے والے قیامت تک کے, میرے نانا کے امتیوں نماز کبھی نہ چھوڑنا, کیسی مصیبت آ جائے, کیسی پریشانی آ جائے, نماز اپنے وقت پر پڑھنا اور ظلم کسی پر نہ کرنا. اللہ پاک مجھے اور ہم سب کو عمل کی توفیق عطا فرمائے. واخر دعوانا الحمدللہ رب العالمین. اللہ جزائے خیر عطا فرمائے مولانا اسماعیل صاحب, مولانا عبداللہ صاحب کو, انہوں نے مجھے دعوت دی, اللہ ان کو جزائے خیر عطا فرمائے. اس بہانے سے ہم جمع ہو کر کچھ دین کی بات سنیں, ایمان کو تازہ کر لیتے ہیں. اللہ پاک ہم سب کو عمل کی توفیق عطا فرمائے. واخر دعوانا الحمدللہ رب العالمین. اللہ لك الحمد ولك الشکر یا اللہ, اللہ لك الحمد ولك الشكر يا الله, اللهم لك الحمد كله ولك الملك كله وبيدك الخير كله واليك يرجع الامر كله, على ان يتوسر لك الحمد انك على كل شيء قدير. اللهم صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم, جزى الله عنا سيدنا محمد صلى الله عليه وسلم ما هو اهله. اي الله ہمارے گناہوں کو معاف فرما, اے اللہ ہم پر رحم فرما, اللہ ہم پر کرم فرما, اے اللہ اس مہینے کو ہمارے لیے, اے اللہ ہمارے لیے توبہ, ہماری توبہ کے لیے توبہ کی توفیق کا ذریعہ بنا دے, اللہ توبہ کی توفیق کا ذریعہ بنا دے, اللہ توبہ کرنے والوں میں سے میں بنا دے, تیرے نیک بندوں میں سے بنا دے, تیرے محبوب بندوں میں سے بنا دے, تیرے پیاروں میں سے بنا دے, تیرے صالحین میں سے بنا دے. اللہ جس دین کے لیے حضرت حسن حضرت حسین نے آل رسول صلی اللہ علیہ وسلم نے قربانی دی ہے, شہید ہو گئے, اے اللہ اس دین کے لیے ہمیں بھی قربانی دینے کی توفیق عطا فرما. اے اللہ با جماعت نماز پڑھنے کے میں توفیق عطا فرما, اے اللہ قرآن کی تلاوت کا شوق ہمیں نصیب فرما, اے اللہ ہماری اعلیٰ اولاد کی مغفرت فرما, اعلیٰ اولاد کو آنکھوں کی ٹھنڈک بنا, ماں باپ کی مغفرت فرما, اور اولادوں کو آنکھوں کی ٹھنڈک بنا, نیک اور صالح بنا, دائی بنا, علماء صلحاء میں سے بنا, اللہ نیک لوگوں میں سے بنا. اللہ ہمارے گھروں میں روزی روزگار میں بے انتہا برکت عطا فرما, اے اللہ ہمارے اس بیٹھنے کو قبول فرما, اللہ اس پورے مجمع کو قبول فرما, پورے مجمع کو قبول فرما, پورے مجمع کو قبول فرما, اس دعا کی برکت اور ذکر کی برکت سے پوری امت کو قبول فرما, پوری امت کے حال پر رحم فرما, پوری امت کی اللہ غیب سے مدد فرما. اے اللہ رسول کریم صلی اللہ علیہ وسلم نے جتنی خیر کی دعائیں مانگی ہے اس میں ہمارا حصہ نصیب فرما, اور جتنے شرور سے پناہ مانگی ہے ان تمام شرور سے میری, میرے گھر والوں کی اور پوری امت کی حفاظت فرما. اللہم صل وسلم دائما ابدا ابدا علی حبیبک خیر الخلق کلہم, سبحان ربک رب العزت عما یصفون, والسلام علیکم.